आदरणीय श्रोताहरू, यस आत्मिक कार्यक्रम मुक्तिको सन्देशमा तपाईँ सबैलाई हार्दिक स्वागत छ। जीवन परिवर्तन गर्ने अनि मनमा शान्ति दिने आजको यो परमेश्वरको सन्देश सुन्नभन्दा पहिले आउनुहोस्, हामी एउटा मधुर संगीत सुनौ।
बुझ्नै नसकिने मेरो जिन्दगी, भुल्नै नसकिने मेरो जिन्दगी हो।
प्रिय श्रोता, तपाईँलाई मेरो ख्रिस्टीय अभिवादन तथा नमस्कार छ। आउनुहोस्, आज हामी फल सम्बन्धी परमेश्वरको वचनबाट हामी मनन गरौँ। हामीले यो यहोन्ना 15 अध्यायबाट बोल्न गइरहेको पदहरू पद 4 र 5 हो। हामीले यीशु ख्रीष्टमा फल फलाउनको लागि रहनुपर्ने महत्त्वको बारेमा यहाँ हामी हेर्छौँ। यसको मतलब परमेश्वरको नामलाई महिमा गर्नको लागि राम्रो काम गर्नु हो। याकुबले आफ्नो पत्रीमा त्यस व्यक्तिसँग वास्तविक विश्वास छैन भन्ने त्यसमा फल्ने राम्रो कार्यले देखाउँछ भनी बताउँछ। यहाँ यीशु ख्रीष्ट जस्तो ओलिभ पर्वत हुँदै आफ्नो बाटो यरुसलेम जाँदै हुनुहुन्थ्यो। यो लगभग दिउँसोको खाना खाने समय भएको थियो। उहाँले आफ्नो चेलाहरूलाई भन्नुभयो, यो सुन्दर अन्जिरको बोटमा जाओ। त्यो सुन्दर देखिन्थ्यो, पाते पातले भरिएको थियो। यो एकदम स्वस्थ, सुन्दर, तपाईँले कहिल्यै नदेखेको अन्जिरको रुख जस्तो देखिन्थ्यो। त्यसैले उहाँले केही अन्जिर ल्याउनलाई चेलाहरूलाई पठाउनुहुन्छ र चेलाहरू गएर हेर्छ। केही पातहरू हल्लाउँदै फल हेर्छ। हाँगाहरूमा त्यहाँ अन्जिर थिएन। यो देखावटी पाखण्डी रुख थियो। त्यो पुरै रुखमा एउटै पनि फल थिएन। ऊ यीशु कहाँ आएर प्रतिवेदन अर्थात् रिपोर्ट दिन्छ, प्रभु, यो सुन्दर अन्जिरको बोटमा एउटै पनि फल छैन। याद गर्नुहोस्, यीशुले के प्रतिक्रिया दिनुभयो। उहाँ अति नै त्यस रुखप्रति रिसाउनु भयो। उहाँले यसलाई श्राप दिनुहुन्छ। यति सुन्दर केही भएको जस्तो भए पनि वास्तवमा त्यो त्यस्तो नभएकोमा परमेश्वरले त्यसलाई श्राप दिनुभयो। र याद गर्नुहोस्, अर्को दिन चेलाहरू त्यही बाटो भएर गइरहेका थिए र त्यस रुखलाई ओइलेर मरेको देख्छ। यो तपाईँको जीवनमा फल फलाउने बारेमा महत्त्व हो र परमेश्वरले कुनै समय हामीलाई काटछाँट गर्नुहुन्छ भन्ने जान्नुपर्ने कुराको महत्त्वलाई दर्शाउँछ। जस्तो हामीले पहिलेको प्रसारणहरूमा सुनेका छौँ कि काटछाँट गर्नुपर्ने महत्त्वको बारेमा कतिपल्ट हामीले बात गरेका थियौँ, जसले गर्दा यो शक्ति भोजन जुन प्रदान गरिन्छ सिर्फ धेरै लहराहरू उत्पादन गर्न मात्र होइन तर बरु ठूलो र स्वादिष्ट अङ्गुरको झुप्पाहरू फलाउन वा उत्पादन गर्न हुन्छ। जब बोट हौसिएर फल नफलाइ लहरा मात्र बढ्दै जान्छ त्यसलाई काटछाट गर्न आवश्यक हुन्छ। मानिसको जीवनमा पनि त्यही हो। परमेश्वरले भन्नुहुन्छ, मेरो छोरो मेरो छोरी रोक, तिमीहरूलाई मैले काटछाट गर्नुपर्छ र तिमीलाई याद दिलाउनुपर्छ कि महत्त्वपूर्ण कुरा तिमीले परमेश्वरको महिमाको लागि फल फलाउनुपर्छ तर आफ्नै महिमाको लागि होइन। यदि तपाईँ यस्तो काटछाटको समयमा भएर गइरहनु भएको छ भने, यदि तपाईँ बिरामीमा भइरहनु भएको छ, रोगमा भइरहनु भएको छ वा कठिनाइमा भएर गइरहनु भएको छ, हुनसक्छ तपाईँको जीवनमा शोकमा भएर गइरहनु भएको छ, त्यसको बारेमा विचार गर्नुहोस्। हुनसक्छ परमेश्वरले तपाईँलाई भनिरहनु भएको छ, म तिमी मेरो नजिक भएको चाहन्छु, म तिमीलाई सामर्थ्य बनाउँछु, म तिमीलाई डोराउन चाहन्छु। हामी क्रिस्चियन जस्तो अवस्थामा हुनु परे तापनि त्यहाँ हामीमा आशाको किरण हुन्छ, हामीमा ज्योति हुन्छ। त्यो चाहिँ क्रिस्चियन र अन्य जाति बीचको वास्तविक भिन्नता हो। भिन्नता तिनीहरूलाई के भयो भन्नेमा होइन। मानव तपाईँ हेर्नुहोस्, अविश्वासी र विश्वासी एउटै गाडीमा दुर्घटनामा पर्यो र तिनीहरू दुवैको खुट्टा भाँच्यो। मानव उदाहरणको निम्ति अविश्वासी त्यस क्षणमा त्यति दुखित बन्न सक्छ, तर तपाईँ जो क्रिस्चियन त्यस समयमा धन्यवाद प्रभु मलाई मृत्युदेखि बचाउनु भयो भने परमेश्वरको प्रशंसा गर्न लाग्नुहुन्छ। यो एउटै अवस्था वा घटनालाई हेर्ने दुई भिन्नै दृष्टिकोण हो। किनकि हामी क्रिस्चियन यसकारण धन्यवादी हुन्छौँ कारण जे गर्नुभयो प्रभुले त्यो हाम्रो भलाइको लागि गर्नुभयो। मानौ हाम्रो कोही प्रिय व्यक्तिको मृत्यु भयो, अन्य जातिको पनि एकजना प्रियको मृत्यु भयो, किनकि हामी त्यही एउटै संसारमा जिरहेका छौँ। भिन्नता चाहिँ कसरी यसलाई हेर्छौँ त्यो हो। अविश्वासीको लागि भविष्यमा कुनै आशा छैन। तिनीहरू जब समस्यामा हुन्छ, तिनीहरूको कठिनाई वा प्रार्थना सुनिदिने कोही छ भने भरोसा गर्ने कोही व्यक्तिगत परमेश्वर छैन र त्यो घटना सफल र खुसीको अन्त्य हो भन्ने निर्णयमा परमेश्वरको महिमा गर्ने अवस्थामा पुग्दैन। त्यसपछि त्यो दागको बोट र हाँगाको काटछाट गर्ने प्रक्रियाले याद गराउँछ कि कष्ट निराशा परीक्षामा पनि परमेश्वरले त्याग्नुहुन्न तर महिमित निष्कर्षबाट उहाँको नामलाई महिमा दिन डोराउनुहुन्छ भन्ने। पद सातलाई पनि केन्द्रित गर्न चाहन्छु। यसले प्रार्थनाको बारेमा दर्शाउँछ। तिमीहरू ममा रह्यौ र मेरा कुरा तिमीहरूमा रह्यो भने जो तिमीहरूलाई इच्छा लाग्छ माग र त्यो तिमीहरूको निम्ति हुनेछ। हामीले प्रार्थनाको महत्त्वलाई या प्रार्थनाको महत्त्वको बारेमा बुझ्नुपर्छ। जो परमेश्वरसँग बातचित हो हामीले मनमा लागेको कुराको लागि प्रार्थना गर्नुपर्छ। मैले यहाँ जेसुकै मागे पनि पाउँछौ भनेको भने होइन तर धर्मशास्त्रले भने अनुसार यो परमेश्वरको पवित्र इच्छासँग वा सहमति हुनुपर्छ। यदि तपाईँलाई परमेश्वरको इच्छा के हो भनी थाहा छैन भने मानौ तपाईँ नयाँ घरमा सर्नु भएको छ, तपाईँलाई थाहा छैन बिरामी हुन्छ कि हुँदैन त्यहाँ। त्यसकारण यसको लागि तपाईँको इच्छा जे छ त्यो पूरा होस् भनी प्रार्थना गर्नु राम्रो हो। त्यस प्रकारले परमेश्वरलाई प्रार्थना गर्नाले तपाईँको आवश्यकता पूरा हुन्छ, लक्ष्य पूरा हुन्छ। प्रार्थना यीशुको नाममा र परमेश्वरको इच्छा पूरा होस् भनी प्रार्थना गर्नुपर्छ। पद बाह्रलाई हेर्नुहोस्। मेरो आज्ञा यही हो कि तिमीहरू आपसमा प्रेम गर जस्तो मैले तिमीहरूलाई गरेको छु। हामीले यो आज्ञा नयाँ नियम भरि नै पाउँछौ। यो विषयलाई हटाउन सक्दैनौ। जब एक अर्कालाई प्रेम गर्छौ तब उहाँको चेला हौ भनी संसारले चिन्छ। कसरी एक अर्कालाई प्रेम गर्ने, एक अर्कालाई कसरी व्यवहार गर्ने एकदम महत्वपूर्ण पद। आउनुहोस् अघि बढौं। पद सोह्रमा यसमा सानो शीर्षक दिनुहोस्, असल काम र प्रार्थना। तपाईँलाई थाहा छ कतिले असल कामलाई ज्यादै जोड दिन्छ र कसैको उद्धारको भागको रूपमा बनाउन प्रयास गर्छ। धर्मशास्त्रले यस प्रकारले बताउँदैन। अवश्य धर्मशास्त्रले असल काम महत्वपूर्ण हो भने बताउँछ, उद्धारको लागि होइन तर तपाईँको विश्वासको प्रमाणको लागि हो। यो त्यही फल हो जुन हामीले आज मुख्य शब्दको रूपमा प्रयोग गरिरहेका छौँ। यदि त्यो फल वा असल काम त्यहाँ छैन भने तपाईँको विश्वास मरेतुले हो भनी देखाउँछ। केही गल्ती छ, यो जीवित छैन, त्यही नै हो असल काम र प्रार्थना पनि। यसै साथ 17, 18 र 19 पढ्नुहोस्। यिनीहरू एकदम महत्वपूर्ण छ। तिमीहरूले मलाई चुनेनौ, मैले तिमीहरूलाई चुने। परमेश्वर यहाँ बोल्नुहुन्छ, मैले तिमीहरूलाई जाने र प्रेमिलो फल फलाउनलाई नियुक्त गरे, ताकि कुनै प्रभाव बिना मेरो नाम प्रयोग गरेर पितासँग माग, उहाँले तिमीहरूलाई दिनुहुन्छ। म आज्ञा गर्छु एक अर्कालाई प्रेम गर। यो विषय यहाँ फेरि दोहोरिन्छ 12 र 17 पदमा। संसारले तिमीहरूलाई घृणा गर्छ, तर तिमीहरूलाई घृणा गर्नभन्दा पहिले नै मलाई घृणा गरेको हो। संसारले माया गर्छ, यदि संसारिक जस्तो जिउनु भयो भने, तर निस्किनु भयो भने यसले घृणा गर्छ। दास मालिक भन्दा महान हुँदैन। तिनीहरूले जहाँसम्म मलाई खेदो गरे, स्वाभाविक रूपमा तिनीहरूले तिमीहरूलाई खेदो गर्नेछ या खेदो गर्छ। तपाईँ 17 पढ्नु भएको छ, जब तपाईँ गवाही दिनुहुन्छ, परमेश्वरको बारेमा बताउनुहुन्छ, तपाईँले 17 सामना गर्नुपर्छ। हामीले 17 हटाउन मानिसको मजक नबन्नको लागि हामीले गवाही दिएन भने यो केही पनि हुँदैन। तर त्यसो हामीले गर्नुहुन्न। परमेश्वर भन्नुहुन्छ हामीले गवाही दिनुपर्छ। जब हामी यो नियमित रूपमा गर्छौँ, हामीलाई हाँसी दिन्छ, खिल्ली उडाउँछ। यो निश्चित गर्नुहोस् कि तिनीहरू हामीलाई हाँसी दिइरहेको छ र खिसी गरिदिइरहेका छन्, कारण हामीले हाम्रो गवाही दिने तरिकामा मूर्खतालाई अपनाएका छौँ। हाम्रो आफ्नै मूर्खताको कारण हो। हामीले गवाही दिँदा आफ्नै मूर्खताको कारणले गलत तरिकाले गवाही बाँडैले हामी हाँसो खिसीको पात्र बन्छौँ भने त्यो हाम्रो आफ्नै कमजोरी हो। तर यदि तपाईँ वास्तवमै प्रेमिलो प्रकारले सकारात्मक रूपले गवाही दिन प्रयास गरिरहनु भएको छ, जब तिनीहरू यसलाई मजक गर्छ, मानिस तपाईँको पछाडि हाँस्छ, तपाईँ ख्रिस्टियन भएकोमा जिस्काउँछ, वा जब अर्को चोटि तपाईँ कोठामा आउनुहुन्छ, तपाईँलाई देखेर सबै सतर्क बन्छ, कारण तपाईँ कुनै घिनलाग्दो कथाहरू सुन्न चाहनुहुन्न, तब यो जानिन्छ कि तपाईँ परमेश्वरको लागि गवाही उहाँलाई मनपर्दो हुनुहुन्छ र गवाही हुनुहुन्छ। र त्यही चाहिँ परमेश्वरलाई साँचो रूपमा प्रेम गर्नलाई घृणा गर्ने एउटा भाग हो। म पद 26 आउन चाहन्छु। शान्तिदाता सत्यका आत्मा तिमीहरू कहाँ पठाइदिनेछु। उहाँ सबै सत्यको स्रोत हुनुहुन्छ। उहाँले परमेश्वरको इच्छा जान्नलाई दिनुहुनेछ। यदि तपाईँ परमेश्वरको वचनसँग काम गर्नुहुन्छ भने र पवित्र धर्मशास्त्रमा समय दिनुहुन्छ भने तपाईँले जान्नुहुनेछ, देख्नुहुनेछ कसरी उहाँ तपाईँसँग हुनुहुन्छ। जब तपाईँ मानिसलाई गवाही दिनुहुन्छ, परमेश्वरको बारेमा बाँड्नुहुन्छ भने यो सुन्दर अध्याय हो। आशा छ तपाईँले आफै पद पद गरी पढ्नलाई समय निकाल्नुहुन्छ। यो यहुन्ना 15 दागको बोट र हाँगाहरूको विषयमा पढेर धेरै आशिष लिनुहुनेछ भन्ने मैले आशा गरेको छु। आजको यस वचन सुनाइमा परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।
प्रिय श्रोता, यतिन्जेल तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक रेडियो कार्यक्रम मुक्तिको सन्देश सुनिरहनु भएको थियो। आजको यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस कार्यक्रमप्रति तपाईँको मनमा कुनै प्रश्नहरू, सुझावहरू छन् भने, प्रतिक्रिया छन् भने निसंकोच हामीलाई पत्रमा लेखेर पठाउनुहोला। साथै तपाईँ कुनै ख्रिष्टीय पत्र पत्रिकाहरू प्राप्त गर्न चाहनुहुन्छ भने हामी तपाईँको सेवामा सधैँ तत्पर छौँ। पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको सन्देश, जीपीओ नम्बर 8975, एपीसी नम्बर 2561, काठमाडौँ नेपाल। हाम्रो इमेल twrnepal@yahoo.com। साथै 9847035679 एसएमएस पनि गर्न सक्नुहुन्छ। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com, र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।